السلام علیکم. پاکستان میں اس وقت شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. افغان حکومت اور طالبان کے درمیان قیدیوں کے تبادلے کے لیے اتفاق رائے ہو گیا ہے. فریقین کے مطابق قیدیوں کی رہائی کا عمل 31 مارچ سے شروع ہوگا. قیدیوں کی رہائی کے لیے اتفاق رائے بدھ کو ویڈیو کانفرنس پر منعقد ہونے والے ایک اجلاس کے دوران ہوا. طالبان کے ترجمان سہیل شاہین کے مطابق اجلاس 4 گھنٹے تک جاری رہا، جس میں طالبان، کابل حکومت، عالمی امدادی تنظیم ICRC، قطر اور امریکہ کے نمائندے بھی شریک تھے. سہیل شاہین نے ایک ٹویٹ میں کہا کہ اجلاس میں قیدیوں کی رہائی کے معاملے پر تفصیلی بات چیت ہوئی. طالبان اور کابل حکومت میں اتفاق ہو گیا ہے کہ قیدیوں کی رہائی کا عمل 31 مارچ سے شروع ہوگا. یاد رہے کہ قطر میں امریکہ اور طالبان کے درمیان گزشتہ ماہ طے پانے والے امن معاہدے کے تحت بین الافغان مذاکرات سے پہلے افغان حکومت اور طالبان کے درمیان قیدیوں کا تبادلہ ہونا تھا، لیکن صدر اشرف غنی نے امریکہ اور طالبان کے مابین ہونے والے معاہدے کے تحت قیدیوں کی رہائی سے انکار کر دیا تھا. دنیا بھر میں کرونا وائرس کے مریضوں کی تعداد تیزی سے بڑھ رہی ہے. بدھ کو مزید 48,000 کیسز کی تصدیق کے بعد مریضوں کی تعداد 4,71,000 سے زیادہ ہو گئی ہے، جبکہ اموات کی تعداد 21,000 تک پہنچ گئی ہے. بدھ کو مسلسل دوسرے دن 2,000 سے زیادہ ہلاکتیں ہوئی ہیں. جان ہاپکنز یونیورسٹی کے مطابق گزشتہ 24 گھنٹوں کے دوران سب سے زیادہ کیسز امریکہ میں سامنے آئے، جن کی تعداد 13,000 تھی. اسپین میں 7,500، اٹلی میں 5,200، جرمنی میں 4,300، فرانس میں 2,900 اور ایران میں 2,200 سے کچھ زیادہ مریضوں کی تصدیق ہوئی ہے. اٹلی میں مریضوں کی کل تعداد 74,000، امریکہ میں 68,000، اسپین میں 49,000، جرمنی میں 37,000، ایران میں 27,000 اور فرانس میں 25,000 سے زیادہ ہو چکی ہے. سوئٹزرلینڈ میں بھی 1,000 نئے کیسز کے بعد مریضوں کی تعداد 10,000 ہو گئی ہے. امریکہ کے ایوان بالا سینٹ نے بدھ کی شب $2,000 ارب کے معاشی پیکج کی منظوری دے دی. امریکہ کی تاریخ کے سب سے بڑے پیکج کو کرونا وائرس کی وجہ سے بحران کے شکار معیشت کو بچانے کے لیے خرچ کیا جائے گا. اس سے پہلے ٹرمپ انتظامیہ اور دونوں جماعتوں کے درمیان کئی روز تک مذاکرات ہوئے اور طویل بحث و مباحثے کے بعد اسے منظور کرنے پر اتفاق ہوا. اس پیکج کی مکمل تفصیلات ابھی سامنے نہیں آئی ہیں. البتہ امریکی میڈیا میں سامنے آنے والی رپورٹس کے مطابق $250 ارب براہ راست امریکی شہریوں پر تقسیم کیے جائیں گے اور $250 ارب بے روزگاروں کی امداد پر صرف ہوں گے. پاکستان میں کرونا مریضوں کی تعداد 1,106 تک پہنچ گئی ہے. اسلام آباد میں کرونا کا مرض تیزی سے پھیلنے کی اطلاعات ہیں اور اب تک 25 افراد میں کرونا کی تشخیص ہوئی ہے. اسلام آباد کے ضلعی انتظامیہ نے شہر کے 2 علاقوں میں 2 مریضوں کے ٹیسٹ مثبت آنے پر شہزاد ٹاؤن اور رمشا کالونی کو سیل کر دیا ہے. پاکستان میں موٹر ویز کو مسافر بردار گاڑیوں کے لیے بند کر دیا گیا ہے. اسلام آباد میں مقیم امریکی سفارت خانے کے مزید 69 اہلکار پاکستان چھوڑ کر واپس امریکہ روانہ ہو گئے ہیں. اور چینی سفارت خانے کی طرف سے جاری بیان کے مطابق چین پاکستان کو کرونا وائرس سے لڑنے میں مدد کے لیے طبی ماہرین بھیجے گا. چینی نائب وزیر صحت کا کہنا تھا کہ پاکستان میں وبا پھیلنے کے فوری بعد روک تھام سے متعلق معلومات شیئر کی. چین نے ویڈیو کانفرنس کے ذریعے پاکستان کو اپنے تجربے سے متعلق بتایا. وائس چیئرمین چائنا ڈیولپمنٹ کارپوریشن ایجنسی کا کہنا تھا کہ چین پاکستان کو طبی سامان کی فراہمی کی تیاری کر رہا ہے. چین آئسولیشن کے لیے ایک عارضی ہسپتال بنانے میں بھی پاکستان کی مدد کرے گا. پاکستان میں کرونا وائرس کا پھیلاؤ روکنے کے لیے باجماعت نماز اور جمعے کے اجتماعات پر پابندی سے متعلق حتمی فیصلہ نہیں ہو سکا ہے. البتہ صدر پاکستان ڈاکٹر عارف علوی ویڈیو کانفرنس کے ذریعے علماء کرام سے اس معاملے پر مشاورت کر رہے ہیں. مشاورتی اجلاس میں ملک بھر کے مختلف مکاتب فکر سے تعلق رکھنے والے علماء شریک ہیں. خبریں ختم ہوئیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
कही ना।
सामीन कुछ तो कहिए हमारा वो प्रोग्राम था जिसमें आपने अपने महबूब फनकारों, दानिश्वरों, समाजी कारकुनों और मुख्तलिफ शोबे के नुमाया अफराद से बातें की और उनकी बातें सुनी भी। शहनाज अजीज के साथ सुनिए कुछ तो कहिए, जिसमें कुछ वाकयात पहले के हो सकते हैं क्योंकि ये नशरे मुकदर है।
कोई गाल करो ना जी।
السلام علیکم سامعین، پروگرام کچھ تو کہیے کے ساتھ شہناز عزیز حاضر ہے۔ عام طور سے اس وقت ہم آپ کو ملواتے ہیں اپنے اس مہمان سے جو ٹیلی فون پر یا یہاں اسٹوڈیو میں آپ سے بات چیت کے منتظر ہوتے ہیں اور ان کی آواز کی ایک جھلک آپ کو سنواتے ہیں، لیکن آج ہمارے مہمان کی صرف یادیں ہمارے ساتھ ہیں کیونکہ ہمارے مہمان ہیں علی سفیان آفاقی صاحب، ایک لیجنڈری فلم میکر، ڈائریکٹر اور رائٹر۔ آفاقی صاحب نے بہت سے خوبصورت سفر نامے لکھے ہیں اور اب سے چند روز پہلے 28 جنوری کو وہ اپنے آخری سفر پر روانہ ہوئے ہیں، لیکن اپنے پیچھے وہ بہت کچھ چھوڑ گئے ہیں، اپنی تحریریں، اپنی فلمیں، اپنی کہانیاں اور سماجی مسائل کو پردہ سینے پر دکھانے کی اپنی متنوع صلاحیت۔
جو بات چلی تم یاد آئے اور پاس چلے آئے، اس یاد کے سائے سائے
جب رات ڈھلی۔
سامعین، اسے میری خوش قسمتی کہہ لیجئے کہ مئی سن 2014 میں اپنے اسی پروگرام کچھ تو کہیے میں شرکت کے لیے میں نے آفاقی صاحب کو مدعو کیا تھا، لیکن ایک روز پہلے انہوں نے بتایا کہ علالت کے سبب وہ اسپتال جا رہے ہیں اور لائیو پروگرام میں شرکت نہیں کر سکیں گے۔ میری درخواست پر انہوں نے اپنا انٹرویو ریکارڈ کروایا اور پھر وہ انٹرویو آپ نے سنا بھی تھا، تو کیوں نہ ہم آفاقی صاحب کی ان یادوں کو دہرائیں جو ایک فنکار ہی نہیں بلکہ بہت اچھے انسان بھی تھے۔ تو چلیے سفر کرتے ہیں مئی کے اس دن جب علی سفیان آفاقی صاحب نے ہم سے بہت تفصیلی بات چیت کی۔
جب رات ڈھلی۔
جی السلام علیکم آفاقی صاحب، پہلے تو بتائیے آپ کی طبیعت کیسی ہے؟
میری اپوائنٹمنٹ تھی ڈاکٹر کے ساتھ، انہوں نے مجھے ایک انجیکشن ایسا لگایا کہ میں، یعنی اس کا اثر ابھی تک ہے۔
میں نے کہا کہ سننے والے بہت ہی مایوس ہوں گے کیونکہ میں نے ان کو پچھلے ہفتے خوشخبری سنا دی تھی کہ آفاقی صاحب آئیں گے، تو میں نے کہا اب آپ کو ریکارڈ کر لوں، ان کی براہ راست تو آپ سے بات نہیں ہو سکے گی۔
ضرور ریکارڈ کیجیے آپ۔
تو آفاقی صاحب شروع کرتے ہیں، اصل میں آپ کے لیے صرف یہ کہہ تو نہیں کہا جا سکتا کہ فلموں کے حوالے سے ایک رائٹر کی حیثیت سے اتنی ساری آپ نے کتابیں لکھی، سفر نامے لکھے، اخبارات میں کام کیا اور فلمی دنیا کے بارے میں تو بہت کچھ لکھا، پھر اتنی اچھی فلمیں بنائیں، تو آپ خود بتائیے کہ اگر آپ اپنا تعارف کروائیں تو کیا کروائیں گے؟
وہ ہوتا ہی ہے کہ جب مجھ سے کوئی انٹرویو لینے آتا ہے تو میں اسے کہتا ہوں مجھے دو چار دن کا ٹائم ہو، آپ کو بتا رہے گا۔ زندگی کے اتنے پہلو ہیں میرے اور اتنی میں نے زندگی اسی میں گزاری ہے۔
یہ بات تو آپ نے صحیح کہی، لیکن دو تین دن نہ صحیح، فی الحال ایک گھنٹہ صحیح۔
وہ یہ کہ مجھے شروع سے دو چیزوں کا شوق تھا، فلمیں دیکھنے کا اور فلمیں بنانے کا، یعنی جب ابھی میں پڑھتا تھا، اور دوسرا تھا صحافت کا۔ ابھی میں ہائی اسکول میں تھا تو بھوپال گئے، وہاں جب فسادات ہوئے تو میں میرٹھ میں تھا اپنی خالہ کے پاس، تو وہاں سے ہم نے ایک ڈیری اخبار نکالا تھا, اس کا نام تھا چغل خور.
اچھا, تو چغل خور نام بڑا دلچسپ ہے, تو کیا کچھ اسکینڈلز وغیرہ چھاپتے تھے؟
نہیں, اس میں یہ تھا کہ وہ ہماری فیملی, وہ محل تھا جس میں ہم رہتے تھے, ہمارے دادا کا وہ محل تھا بھوپال میں, تو اس میں کئی ساری فیملی ایک ساتھ رہتی تھیں. جیسے کسی کی لڑائی ہوئی, کسی آپس میں جھگڑا ہوئی, چھوٹی چھوٹی باتیں بھی ہم اس میں چھاپ دیتے تھے. تو یہ جو بچے تھے وہ ہمارے تھے رپورٹرز, اپنے گھر کی باتیں وہ خود بتاتے تھے, آج امی نے یہ کہا, آج ابو نے یہ کہا.
چغل خور تھے.
ہاں, وہ پھر وہ قربانی کا بکرا آیا تو لباس پھر رہا تھا کسی بچے کا, وہ لباس ہی کھا گیا.
اچھا,
پندرہ سال کا.
یہ تو آغاز ہوا رائٹنگ لکھنے کا, لیکن فلم آپ کی پہلی تھی ٹھنڈی سڑک.
فلم اس طرح ہے کہ جب میں ڈیلی آفاق میں تھا, آفاق بہت زمانے بہت پاپولر اخبار تھا, تو میں نے اس کا ایک فلم کا پیج نکالا. وہ فلم کا پیج بہت اتنا پاپولر ہوا, ہمارا آ گیا سرکولیشن مینیجر, اس نے کہا کہ جی ہمیں 15,000 کاپیاں اور چھاپنی ہیں. اس طرح میرا فلم والوں سے تعارف ہوا. اور لقمان صاحب تھے ہمارے ایک دوست ڈائریکٹر, انہوں نے کہا آپ ابھی تو میرے ساتھ آ کر. پھر جب یہ فلم بن رہی تھی ایاز, شاہ نواز صاحب اس میں محمد غوری بنے تھے, تو وہ پہلا تھا اس کے بھی میں نے, کن کے لیے میں نے لکھا.
تو فلمی کہانی کے لحاظ سے آپ کی پہلی فلم ایاز ہے؟
کہ ہم نے جس ہیرے کو جانے ساری وفاداری کی انگوٹھی کا نگینہ سمجھا ہے, وہ ہیرا نہیں پتھر کا ایک حقیر ٹکڑا ہے.
عالی جا, ایاز میں آپ نے جو کچھ دیکھا ہے وہ آپ کے اپنے دل کی خوبی ہے.
تو آج اس کا فیصلہ ہو جائے, انتظار کرو.
اس کے بعد پھر آدمی بنی, بہت وہ بڑی پروگریسو فلم تھی, لقمان صاحب کے ساتھ ہم نے بہت وقت گزارا, بہت کچھ ان سے سیکھا. پھر شباب سے میری بڑی دوستی تھی بہت زیادہ.
تو آدمی کے لیے پہلے میں آپ سے پوچھوں گی کہ آدمی کے ڈائریکٹر بھی آپ تھے یا خالی رائٹر آپ تھے؟
نہیں, میں تو رائٹر, ابھی تو نیا نیا میرا تیسرا اسکرپ ہوگا میرا. آدمی بہت پروگریسو ٹائپ کی فلم تھی اور بہت لوگوں نے پسند کیا.
کیسی شکایت؟ اس مہینے مجھے تنخواہ 150 روپے کم ملی, تمہارے 150 روپے کاٹ لیے گئے. لیکن کس بات سے؟ اس لیے کہ تم سے میٹنگ پلانٹ کا پرزا ٹوٹ گیا تھا. لیکن پرزا میں نے جان کر تو نہیں ٹوٹا. تم کہنا کیا چاہتے ہو؟ صرف اتنا کہنا چاہتا ہوں کہ میری تمام تنخواہ بھی اگر کٹ جائے تو میں زندہ رہ سکتا ہوں, لیکن ایک ایسا مزدور جس کے کانوں پر کوئی ذمہ داریاں ہوں, اس کی تنخواہ اس طرح کٹ جائے تو وہ زندہ کیسے رہے گا؟ آپ نے بیوی بچوں کو روٹی کہاں سے کھلائے؟ اپنی ہمدردی اپنے پاس رکھو, لیڈر بننے کی کوشش مت کرو.
میں لیڈر بننے کی کوشش نہیں کر رہا جناب, آپ خدا بننے کی کوشش ضرور کر رہے ہیں.
نکل جاؤ یہاں سے.
میں آپ کو انسان سمجھ کر یہاں آیا تھا, آپ تو صرف مینیجر نکلے, سرمائے کی مشین کا ایک پرزا, بے جان پرزا.
مطلب ہے کہ اچھی کہانیاں انقلابی نوعیت کی اس زمانے میں کامیاب ہوتی تھیں.
جی ہاں, ہوتی تھیں. پھر میں نے لقمان صاحب کو تجویز دی کہ آگے کرائم اینڈ پنشمنٹ بنائیں. اب وہ اتنا ماڈرن ناول ہے, وہ دیکھ کے آدمی گھبرا.
دوستویفسکی کا کرائم اینڈ پنشمنٹ, اس پہ آپ نے فلم بنائی کوئی؟
جی میں نے فلم, اس کا نام تھا فرشتہ. اس میں وہ ہم نے وہ بڑی محنت کرنی پڑی, دیکھی اتنا بڑا, پھر اس کو پاکستانی ماحول میں بھی ڈھالنا تھا, مگر وہ فلم بہت کامیاب رہی. ویسے فرشتے میں تھے اعجاز تھے اور تالیش صاحب تھے, جاسمین تھیں, نیر سلطانہ تھیں. الدین کا بہت امپورٹنٹ, الدین کا اور تالیش کا بہت امپورٹنٹ رول تھے.
مجھے حیرت اس بات پہ ہے کہ ابھی بھی لوگ کم ہی ہمت کریں گے کہ اس ناول کو ٹیلی ویژن پہ پیش کریں. مطلب ان کو لگے گا کہ شاید یہ اتنی تکلیف دہ ایک کہانی ہے اور اتنی حقائق سے بھری ہوئی جو کہ تکلیف دہ حقائق ہیں. تو اس زمانے میں وہ فلم بنی اور کامیاب ہوئی, تو اس کا مطلب ہے لقمان صاحب ایک بہت جرات مند ڈائریکٹر تھے جنہوں نے یہ ہمت کیا.
لقمان صاحب بہت بہت ہی اچھے تھے. اصل میں شوکت حسن ریو کے اسسٹنٹ رہے کافی عرصے, پھر یہاں اگر بامبے پہلی فلم بنائی تھی ہم جولی, اور ہمارا بھی شوکت صاحب سے بہت سارا تھا. جب فلم بناتے تھے ہم شاہنور میں, تو انہیں کسی چیز کی ضرورت ہوتی تھی تو مجھ سے کہتے تھے آپ کہیں شوکت صاحب سے, مطلب گاؤن چاہیے, ایک یہ چاہیے, یا اعلیٰ قسم کا چاہیے, کراکری چاہیے. اس زمانے میں جو پڑھے لکھے لوگوں کا طبقہ تھا, اس میں عموماً بیٹھ کے لوگ باتیں کرتے تھے اور ڈسکشن کرتے تھے سبجیکٹس کو ڈسک ایک دوسرے سے.
تو پھر آپ ڈائریکشن کی طرف کیسے آئے؟
اچھا ہوا یہ کہ میں نے فلمیں بنائی, کافی فلمیں چلی. جو میں نے جو بنائی تھی کنیز, تو حسن طارق ہمارے بہت دوست تھے, ہم دونوں اس کے پارٹنر تھے. اس میں یہ تھا کہ رائٹر اور پروڈیوسر میں تھا, और हसन तारिक उसके डायरेक्टर थे। वो फिल्म बहुत कामयाब हुई, उसके बाद हमने बनाई मेरा घर मेरी जन्नत। मैं आपके हुक्म में बताऊं कि मैंने हमेशा हर सब्जेक्ट पहले से अलग होता था, चाहे वो फिल्म, यहाँ हमारा रिवाज है ना जो फिल्म हिट हो जाए उसी टाइप की फिल्म लोग बनाते हैं, मगर मैं इस तरह मेहनत कभी नहीं किया। अच्छा मैंने तजुर्बा ये किया कि हम दोनों का बहुत अच्छा अंडरस्टैंड तारिक साहब की मेरी, लेकिन इसके बावजूद मैं समझता था कि जो मैंने लिखा है ये वो आ नहीं रहा सर। हालांकि फिल्में उन्होंने बहुत अच्छी, दोनों फिल्में जो हमने बनाई करीब उसको जो क्लासिक सिंगर समझा जाता है, आखिर मैंने सोचा कि मैं खुद डायरेक्ट बन जाऊँ। तो मैंने खैर काफ़ी सीख लिया था डब्ल्यू जमर साहब से, शौकत साहब से। उसके बाद मैंने बनाई सजा, सजा के मैं डायरेक्टर था लेकिन मैं बीमार हो गया, तो फिर वो हुमायूं मिर्जा जो थे उन्होंने उसको डायरेक्ट किया, वो भी प्रोडक्शन थी मेरी, डायरेक्शन नहीं थी। उसके बाद फिर मैंने आस बनाई, ये मेरी अपनी फिल्म थी, डायरेक्टर भी मैं था। मेरे दोस्त मजाक उड़ाते कहते भाई तुम्हें सीखा तो है नहीं, किसी का असिस्टेंट तो रहे नहीं, तुम क्या फिल्म बनाओगे। असल में मैं फिल्म के बारे में तो पढ़ा बहुत, लेकिन मैंने हॉलीवुड के बहुत बड़े बड़े डायरेक्टर की फिल्में देखी हैं, वो पढ़ पढ़ के भी हमने काफी सीखा। हकीकत यह है कि वो बिल्कुल नई किस्म की फिल्म थी और लोग हैरान रह गए, और तुम्हारा मुँह चूम लिया कि नया भाई साहब तो कमाल किया, तो पहली फिल्म आपने ऐसी बनाई है।
बहुत नाराज है आप, मगर हुजूर मालूम भी तो हो कि मेरा कसूर क्या है। समझ गई, मेरी जुबान से हामिद की तारीफ सुनकर बिगड़ गए।
जो कंसीव करता है तो वो असल में वो फिल्म देख रहा होता है, जब मैं लिखा करता था तो वो सीन मेरे आंखों के सामने मुझे महसूस हो रहा है वो।
बल्कि मुझे यकीन है आप डायलॉग भी बोलते जाते होंगे, है ना, एक्सप्रेशन के साथ।
हाँ वो जाहिर है, मगर ये डायलॉग के लिए बारे में मैं उनको बताता, मैंने कभी एक तो एक डिलीवरी अच्छी हो, तलफ़ुज़ सही हो। अब उसमें शबनम की तो जाहिर है कि इतनी अच्छी उनकी नहीं, लेकिन जहाँ तक जबान का ताल्लुक है वो पहली फिल्म है शबनम की जिसमें उनकी आवाज़ डबिंग की गई थी।
तो शबनम को उर्दू सिखाते हुए सबसे ज्यादा क्या लफ्ज़ सिखाने में मुश्किल पेश आई आपको?
शबनम बहुत ही इंटेलिजेंट,
बहुत ज़हीन और बहुत कमाल की अदाकारा, बहुत अच्छी,
बहुत अदाकारा। हमारे उनसे बहुत 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 गहरे ताल्लुक थे, घर में आना जाना। ढाके के जो आर्टिस्ट थे बंगाली, उनको सुरूर बाराबर की भी असल में सिखाई जबान, तो जब वहाँ उर्दू फिल्में बननी शुरू हुई तो सुरूर साहब उसको उनको उर्दू सिखाते थे।
वैसे कौन सा अदाकार और अदाकारा आपको दिल से पसंद है?
लेकिन मैंने कभी ये नहीं सोचा कि मैं इन्हीं को कास्ट करना है। होता ही था कि मैं कहानी लिखता था अपने लिए या दूसरों के लिए, स्क्रिप्ट तैयार हो जाता था तो तब मैं कंसीव करता था कि कौन सा आर्टिस्ट के लिए सूट करेगा। अब जैसे आज के लिए अजी वो गई, उसमें तजुर्बे की हमने मैडम नूर जहाँ के जो दामाद थे उनको मैंने एक साइड विलन का करेक्टर दे दिया।
उनका नाम क्या था?
फिल्मी नाम अकील था, असल नाम तो उनका हारून था। वो दरअसल वो ये जेवरात का काम करते थे, तो वो कहते थे मुझे मम्मी नहीं देंगी। मैंने कहा तुम उनसे कहो कि मैं फिल्म बना रहा हूँ। उसका काम बहुत लोगों ने पसंद किया, मोहम्मद अली के साथ काम करना कोई आसान तो नहीं था।
Yeah.
मैंने बहुत सब्जेक्ट, एक बंदी की एक फिल्म थी, वो फरीद अहमद उसके डायरेक्टर थे, उसमें कोई ना कोई मैसेज होता था या कोई एटमॉस्फेयर होता था, उसमें कैरेक्टराइजेशन होती थी।
तो बंदगी में क्या खास चीज थी?
बंदी बुनियादी तौर पर लव स्टोरी थी, तो उसमें ये था कि वहीद मुराद जो है तो बहुत एक दौलतमंद आदमी है, क्या बेटा है और बड़ा लाडला है, तो ये जा रहे हैं एक मोटर बोट में, तो शबनम और वालिद भी एक और बोट में जा रहे हैं, तो इसने शबनम को छेड़ने के लिए आसपास चक्की लगाए, नतीजे हुआ कि कश्ती डूब गई, उसको बड़ा गर्क हो गया पानी में, तो उसको इससे नफरत हो गई, तो अब वो यही चाहते थे कि उसको अंडू करें, और शबनम के इस हादसे में उसकी आंखें वो अपनी खो चुकी थी, ये उसका इलाज कर तरह और आवाज बदल कर
तुम्हें तो बहुत सख्त चोटें आई हैं, तुमने मेरी खातिर अपनी जान खतरे में क्यों डाली, ये हाथ लड़ने के लिए तो नहीं है।
नहीं तारा, घबराने की जरूरत नहीं है, मामूली चोटें हैं बस।
चलो मैं तुम्हें घर छोड़ा।
ये महकी हुई जुल्फों की घटा आवारा, ये महकी हुई जुल्फों की घटा, गर बरस जाए तो हो जाए फजा आवारा, ये महकी हुई जुल्फों की घटा, है जो होंठ नहीं कह सकते, ये वो जज्बे हैं जो खामोश नहीं रह सकते, ऐसे नजरें न मिलाओ मुझे कुछ हो, चंदन की तरह सुर्ख रुख सार हैं तपते हुए कुंदन की तरह, दर्द बढ़ने लगा ओ दर्द मिटाने वाले, ये तो कुछ सोच मुझे होश में लाने वाले, ओ ना जाए हवा आवारा, उसे महकी हुई जुल्फों की घटा आवारा, उसे महकी हुई जुल्फों की घटा।
आपको बेशुमार अवार्ड्स मिले, मसलन आर्ट निगार अवार्ड मिले, ग्रेजुएट अवार्ड्स 6 दफा आपको मिला, फिल्म क्रिटिक अवार्ड मिला, मुसव्विर अवार्ड मिला, तो कौन सी फिल्म थी जिसको अवार्ड्स के लिहाज से सबसे ज्यादा कामयाबी मिली?
देखिए ना, अवार्ड सबसे ज्यादा आशिकी मिली, इसका राइटर भी मैं था, इसके पहले राइटर भी मैं था, डायरेक्टर भी मैं था, प्रोड्यूसर भी मैं था, डायरेक्टर भी इतने मेरे उसमें
यहाँ सब कुछ किया था। अदाकारी
का मुझे कभी शौक नहीं हुआ, जैसे बाज लोग करके दिखाते हैं अदाकारी, वो भी मैं नहीं, मैं सिर्फ उनसे निकलवाता था कि इस तरह के ये एक्सप्रेशन लाए।
तो आपकी पसंदीदा फिल्म भी आसी है सब फिल्मों में?
देखिए पसंदीदा तो मेरी कई फिल्में, अब जैसे एक फिल्म मैंने बनाई थी अजनबी, मैंने जो भी फिल्म बनाई वो लोग कहते थे आपने वक्त से पहले बना दी है, तो वो भी मेरा ख्याल वक्त से पहले बनाई थी, लेकिन वो उसका मौजू ऐसा था, उसकी पेशकश थी कि बहुत वो लोगों को आज तक याद है वो फिल्म, उसमें थे मोहम्मद अली थे, दीबा थी, बहुत अजीब व गरीब कहानी थी उसमें।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
ताज़ा तरीन खबरें रेडियो प्रोग्राम्स ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो ये आपकी कहानियाँ ओरिजिनल हैं सारी फिल्मों की?
सारी ओरिजिनल। मैंने कभी किसी ये शबी मारा के लिए जो मेरे कहानियाँ लिखी दो तीन, एक शायद थी वो दैदे भट्ट की एक नावल थी, उसको अडॉप्ट किया था, मोहब्बत उसका नाम था।
बाकी सब आपने खाली उर्दू की फिल्में बनाई पंजाबी में या किसी और जमाने में?
नहीं देखे ना बात ये, एक तो ये उस जमाने में ज्यादा अहमियत दी जाती थी उर्दू फिल्मों को, दी जाती उर्दू फिल्में हमारे पास उस जमाने में 125 फिल्में साल में रिलीज होती थी, तो जिसमें से तकरीबन 100 से ऊपर उर्दू होती थी। वो पंजाबी फिल्मों का जो मिजाज है वो हमारा था नहीं, ना उसमें आप तजुर्बे कर सकते हैं जो मैंने किया। हर कहानी में एक नया तजुर्बा। आज के आपको याद होगा कि किस तरह वो शबनम ने राजी किया उसको अपनी सहेली के लिए कि आप शादी कर लें, बहुत उसके लेकर दिया, उससे कहा कि मोहब्बत पाने का नाम नहीं, तो उसने खैर उसने बात मान ली, उसने कहा मैं एक शर्त पे शादी कर लेता हूँ। उसने कहा इसके जवाब में मेरी जान आ जाए, उसने कहा जान नहीं चाहिए मुझे, मैं मांगूंगा तो आप देंगे। अब उसकी शादी होने लगी, वो बड़े नफसियाती कैरेक्टर थे वो सारे।
इतनी बड़ी जागीर आप उन लोगों को दे रहे हैं, उन मामूली किसानों को, जानते हो ये जागीर हमें किस सिले में मिली थी? हमारे बाप दादा ने अंग्रेजी हुकूमत के लिए इस इलाके के जवानों को भर्ती कराया, उन्हीं किसानों के बाप दादा का खून और हड्डियां बेचकर ये जागीर हमने हासिल की। अगर कितने अफसोस की बात कि उन किसानों की औलाद आज भी अपना खून पसीना एक करके फसलें उगाती और हम उनकी मेहनत का फल खाते और फिर भी इन जमीनों को और इन पर बसने वाले इंसानों को अपनी जागीर समझते, ये कहां का इंसाफ? दुनिया बदल रही है हामिद, सदियों की बेइंसाफियों का खात्मा हो रहा है, बादशाहों से उनके तख्त ताज और जमींदारों से जमीनें छिन गई, कल तक जो हाकिम थे वो आज आवाम के महकूम है, हमें भी जमाने के साथ बदलना चाहिए।
अच्छा फाकी साहब, क्या आपने आगाज किया असल मकामात पे जाके शूटिंग करने का लोकेशंस पे, तो कोई कोई यादगार वाकया जो शूटिंग के दौरान पेश आया हो?
शूटिंग के दौरान को बड़ी दिलचस्प, एक तो जमाने में था कि हम जहाँ जाकर बाग में या उसमें पीछे ज्यादा पसमानदा इलाके में जाते थे, लोग आकर हमें पत्थर मारते थे देहाती लोग, और जब शहरों में हम शूटिंग, एक बार शिमला पहाड़ में हम शूटिंग कर रहे थे आज की थी, तो वहाँ पता नहीं कहाँ ऐसे जमीन में से लोग निकल आते हैं, 2500-3000 आदमी आ गए वहाँ, अब सारे लोग घबरा गए। अच्छा वो तो अपने फैन थे, लेकिन ये कि जो जब भागे तो लोग उनके पीछे भागे, नतीजा ये हुआ मोहम्मद साहब गिर गए, वहीद मुराद गिर गया, जख्मी हो गए, वो उसके सारे गमले टूट गए, भाग दौड़े लोग थे ना 2-2.5 हज़ार, वो उसका हमें जुर्माना देना पड़ा। बागे जिना में की थी हमने।
अच्छा जो देहातियों का आपने बताया कि वो पत्थर मारते थे, तो किस लिए कि वो समझते थे कि फिल्में बनाना कोई बुरी बात है?
हाँ वो वैसे ही बुरी बात है, मौली साहब सबसे आगे होते थे, तो बाजू का हम उनको कन्विंस भी कर लेते थे, मान भी जाते थे। हाँ हम उनसे कहते थे देखिए ये इसकी कहानी है, इसमें ये कहा है हमने, ये पैगाम है इसका, तो अगर आपको एतराज़ हो तो हमें बताइएगा। एक ये था कि जब फिल्म सजा बनाई उसमें बड़ा सेटायर था पॉलिटिशियंस के ऊपर, हर कैरेक्टर के ऊपर थी, बड़ी सीरियस फिल्म थी और कुछ कॉमेडी भी थी, तो जब वो फिल्म बन गई उसमें एक यानी जाली डॉक्टर का कैरेक्टर उनका था, उस जमाने में फैसलाबाद में ये वेटरनरी कॉलेज के लड़के थे, उन्होंने हड़ताल की हुई थी, तो उन्हें तो एक बहाना मिल गया, उन्होंने शोर मचाया गया, हमारा मजाक उड़ाया गया, वकीलों ने मुकदमा कर दिया कि हमारा मजाक उड़ाया गया, उस चीज़ें और कर दिया। मसूदुर रऊफ साहब थे इंफॉर्मेशन सेक्रेटरी से, सेंसर बोर्ड के चेयरमैन थे, तो वो ये जानते थे, कहते हम जब पढ़ते थे तो आपकी फिल्में देखा करते थे, तो मैंने उनसे कहा कि रऊफ साहब मुझे बताएं कि मैं क्या करूँ, आप लोग कहते हैं कि फिल्में आप लकी बने हुए अपने इश्क मोहब्बत बनाते, जब हम न बनाए तो आप ये मुसीबत पड़ेगी, फिल्म मेरी बैन कर दी गई उन्होंने, तो उन्होंने सेंसर बोर्ड का स्टूडेंट के नुमाइंदों को भी बुलाया। मेरी बात ये कि जब उन्होंने फिल्म देखी तो वो बहुत ही पुरासर फिल्म थी, तो जो उनका लीडर था वो मेरे पास आया, कहता है साहब आपने तो बहुत अच्छी फिल्म बनाई। मैंने कहा भाई तुम तो इसको बैन करा दो।
हाँ तो उन्होंने स्ट्राइक अपनी खत्म कर दी।
उन्होंने अच्छा ऐसा कह रहे वो असल में मुझे जो अपने लोगों को नाम जो पार्ट एसोसिएशन है, तो आप ऐसा करें कि इसमें से 2-4 फिक्र ऐसे बड़ा इनाम निकाल दे, तो मैं उनसे कहूँगा हमने चेंज कर। तो मैं तो तैयार था, मगर मसूद रऊफ जो था वो बड़ा, उसने कहा कि क्या बात करें आप, क्या खिंचने का निकालने से क्या होगा, बात तो वही है, कहानी तो वही है ना, कैरेक्टर भी वही है, उसी तरह फिर वो फिल्म चल गई।
भाइयों और बहनों, आज जिस तरह आपने बड़ी तादाद में इस जलसे में शरीक होकर मेरी हौसला अफजाई की है, इससे साफ जाहिर होता है कि आपको भी उन मजलूम औरतों से पूरी हमदर्दी है। उन्हें अपने घरों में बसाना हमारा कौमी और अखलाकी फर्ज है। हाँ तो मेरे भाइयों और बहनों,
अरे सुनो तो सही, तुम्हारी अखबार में तस्वीर छपी है।
मुसीबत,
यूके तस्वीर तो बड़ी शानदार है, मगर तुम्हारे साथ ये कलमुई कौन खड़ी दीदे फाड़े तक रही है।
अबे तूने शीशे नीचे क्यों कर लिया? हाँ तो मैं कह रहा था बहनों और भाइयों,
बहन भाई गए सब चूल्हे भाड़ने, यूके कभी बीवी की बात भी सुन लिया करो।
बेगम देख रही हो, तकरीर याद कर रहा हूँ, और तुम होके बार बार टोक देती हो।
है तो कौन सा गजब हो गया, यूं के जलसे में जो लोग आवाजें करते हैं और गंदे अंते मारते हैं तो कुछ नहीं।
अरे बीवी वो तो पब्लिक है, अवाम, भला तुम्हारा और पब्लिक का क्या मुकाबला।
अच्छा तो ये मुई पब्लिक तुम्हें मुझसे ज्यादा अजीज है।
और क्या, मछली बगैर पानी के और लीडर बगैर पब्लिक के जिंदा नहीं रह सकता, क्या समझी।
तो आपकी कौन सी फिल्म थी जिसपे सियासी वजूहात की बिना पर पाबंदी लगी, कोई थी ऐसी फिल्म?
नहीं, ये सियासी बुनियाद पर नहीं लगी, लेकिन इस पे ये सजा पर लगी थी, इस बात पर जो मैं आपको बता रहा हूँ। यानी मजदूरों ने हर पेशे का मजाक उड़ाया।
अच्छा।
सियासतदारों ने जुलूस निकलवा दिए, क्योंकि उसमें तारिक साहब ने ऐसी, जैसे हमारे एक्टर होते सियासतदार होते हैं, कहते कुछ हैं करते कुछ हैं, तो उसका बड़ा मुतासर था उनका कैरेक्टर, तो उन्होंने भी एतराज करना शुरू कर दिया, अखबारों में लिखवाया कि क्या मजाक उड़ाया जाए सियासतदानों का। लोगों ने मुझसे इंटरव्यू लिया, मैंने कहा तो सियासतदान आप मुझे बताएं जो मैंने बताया गलत है, पब्लिक में कुछ कहते हैं अमल उन पर कुछ और है।
मौसीकी, एंटरटेनमेंट, सितारों के इंटरव्यूज, आपकी कॉल्स और पैगामात से मिलकर बनता है प्रोग्राम चार्ट बस्टर्स। हमारा और आपका साथ हर जुमे की रात 9 बजे सुनना न भूलिए चार्ट बस्टर्स।
अच्छा ये बताइए, आपकी बड़ी ही मसरूफ जिंदगी, मैं अभी देख रही थी पूरी फेरिस्त, इतने तो आपने सफरनामे लिखे, फिर आप अखबार के कॉलम बाकायदा लिखते हैं, फिर आपने नॉवेल्स लिखे, स्क्रीन प्ले लिखे, फिल्में डायरेक्ट की, प्रोड्यूस की, और मैंने आपकी बेगम की थोड़ी सी गुफ्तगू रिकॉर्ड की, उससे ये साबित हुआ कि शौहर भी आप बहुत अच्छे हैं और बाप तो बहुत ही अच्छे हैं, बेगम का सर्टिफिकेट है आपके पास।
हमसे तो नहीं कभी ऐसे किया, गुस्सा आता है लेकिन आता तो बहुत है, गुस्सा खैर अब तो नहीं आता, लेकिन जब गुस्सा आता था बहुत, लेकिन ये कि फिर भी बहुत ख्याल, बहुत मोहब्बत,
रोमांटिक है
थे,
ये भी गनीमत है कि थे।
नहीं, जी मतलब भी किसी हद तक
हाँ।
लेकिन ये के बहुत,
क्योंकि फिल्में तो बड़ी रोमांटिक बनाते हैं तो।
जी जी, और बाप तो माशाल्लाह बहुत ही अच्छे, दो ही बेटियां हमारी हैं।
अच्छा।
लेकिन बहुत बेटियों के साथ तो बहुत ही ज्यादा, बेटियां उनके बच्चे बहुत उनसे मोहब्बत करते हैं, दामादों से माशाल्लाह बहुत, दामाद हमारे बहुत अच्छे हैं दोनों, माशाल्लाह बहुत ही अच्छे हैं।
तो आपकी फैमिली में किसी और का कोई किसी तरह का भी ताल्लुक नहीं फिल्मों से?
नहीं, से मतलब राइटर तो हमारे काफी, हमारे अब्बा बड़े अच्छे राइटर थे पुराने, हमारे ताया थे।
आपके अब्बा का क्या नाम था?
सैयद अबू तमीम, बड़ी पुरानी बात होगी, अबू तमीम फरीदाबादी। उसके बाद जब फिर वो जब लाहौर आ गए, जब वो लिखते थे ये, वो इस्मत और बनात वगैरह जो थे पुराने रिसाले में लिखा कर, जब पाकिस्तान आ गए तो वो लिखते थे अबू तमीम था फरीदाबादी, ये बहुत ज्यादा लोगों को बड़ा अच्छा लगता था। अच्छा। फरीदाबादी जब उन्होंने किया ना, जाहिर
है पुरानी बात है
जी। और सब हमारे, ये हमारी फूफी के बेटे, हमारी फूफियां वगैरह बहुत अच्छी, मतलब शेर कहना और इल्मी बातें करना इस तरह का बहुत हमारे रहा है, हम तो कुछ भी नहीं।
बातें तो आप बहुत अच्छी करती हैं। अच्छा इनकी सबसे बुरी आदत क्या है वाकी साहब की?
बस बुरी आदत तो वही थी जो गुस्सा बहुत आता था, वैसे बहुत इन्होंने, एक तो खैर उम्र के साथ भी होता है, फिर बहुत इन्होंने होम्योपैथिक इलाज करते हैं, बहुत इन्होंने होम्योपैथिक इलाज के बहुत दवाएं खाई, तो गुस्से पे किसी हद तक काबू तो पा लिया था, बस एक यही तो गुस्सा ही इनका बहुत ज्यादा था, बगैर वजह के, मतलब जाहिर है वो तो अपने आप को समझते थे मैं बिल्कुल सही हूँ जो मुझे गुस्सा आया है, लेकिन बस ऐसे ही कहा जाता था गुस्सा।
अच्छा, और सबसे अच्छी आदत कौन सी?
तो अच्छी तो बहुत ही है, बस यही के वक्त बहुत ही केयरिंग, लविंग, सब सबके साथ ही, कोई काम, कोई किसी का हो, कोई कोई बीमार हो जाए कहीं आपके मतलब तो फिर मोहल्ले में भी, अब जो परेशानी इतनी ज्यादा होगी, अब उसको डॉक्टर को दिखाना चाहिए, उसको मशवरा देंगे, अब तुम डॉक्टर के पास जाओ, फलाना इलाज करो, ये करो, वो करो, हर एक के साथ ये है कि बीमार कोई हो जाए, आदत को नहीं जाते, वो कहते हैं कि मुझे मेरा दिल इस काबिल नहीं है कि मैं किसी बीमार को देखूं, फिक्र बहुत ज्यादा है।
आपकी शायरी पसंद की हुई थी या अरेंज थी?
अरेंज, मैं आपको बताऊं, मैं बेटा भी बहुत अच्छा हूँ, मेरी वालदा जो थी ना, अल्लाह उनको बख्शे, हमारे तीन भाई और भी हैं, थे आप इतनी तो एक ही रह गए, तो वो मेरे पास ही रहती थी, उनके पास नहीं जाती थी, इतनी अटैच थी वो मेरे से, बड़ी खिदमत की मैंने अपनी वालदा जी।
तो आपकी वालदा को कोई इतराज नहीं हुआ आपकी फिल्में वगैरह बनाने पे?
इसी पे इतराज होता था कि देखिए फिल्म इंडस्ट्री भी चले गए, खैर मैंने तो परवाह नहीं की, लेकिन जो हमारे खानदान वालों ने, मैंने उनको भाई मैं तो राइटर हूँ, उनको नाच गाना तो नहीं करता ना, और ऐसी कहानी लिखता हूँ कि आप सारी फैमिली के साथ बैठ के देखें, ये नहीं कि इसको इसमें कोई काबिल इतराज़ बात हो।
तो आपकी वालदा ने कभी आपकी कोई फिल्म देखी?
जब मैंने करीज बनाई तो उसकी बड़ी धूम मची, वो बहुत से लोग आए, हमारे रिश्ते सारे रिश्तेदार आते थे जो हमें पास देते पास देते। अच्छा तो कहने के बेटा मेरा, मैंने सुना है तुमने बड़ी अच्छी फिल्म बनाई है, तो क्या बनाई है? मैंने कहा कि इसका ही माहौल है पिछला एक, अच्छा इतनी पुराना माहौल है, कैरेक्टर दिखाया, तो मैंने कहा मैं दिखो ना चल, कहते नहीं भाई हमने तो देखी नहीं फिल्म कभी वहाँ सर, मैंने कहा नहीं हम मेरी खाजी चले आप, फिर वो हम ऐसा सिनेमा कई सिनेमा में लगी थी, ऐसे सिनेमा में ले गए गाड़ी से उतरती सामने वो बॉक्स था, अम्मा ने बेटी रोती नहीं इस जगह, वो फिर कहा कि तुमने जो ये तुम्हें तो पुराना जमाना याद दिला दिया लोगों को, नवाबजादे किस टाइप के होते थे, नवाब किस तरह के होते थे, देखिए ना कनीज में जेबा थी, बहिन मुराद थे, मोहम्मद ही थे।
जब रात ढली तुम याद आए, हम दूर निकल आए, साए साए, जब रात ढली
जो बात चली तुम याद आए, और
रात ढली अपनों ने दिया जो गम, उस गम की शिकायत क्या, क्या जाने यहाँ कोई इस गम में है राहत क्या,
डर है कि ये गम दिल का ना सूर ना बन जाए,
जब रात ढली बिस्तर है ये कनारा भी तूफान ही न बन जाए
जो बात चली
जब रात ढली
आपकी बातें सुन कैसा लगता है कि आपकी शख्सियत पर आपकी वालदा का गहरा असर है
जी बहुत ज्यादा असर में बात है कि हमारे घर का माहौल बड़ा लिटरेरी था शुरू से ये हमारे जो मामू थे अबू तमीम बड़ा अच्छे राइटर थे तो हमने ये माहौल देखा हमारे घर में
आफाक साहब मैं ये कहूंगी कि चलिए आपने वालदा का बड़े प्यार से जिक्र किया मगर उनका भी तो जिक्र कीजिए जिन्होंने आपका इतनी मोहब्बत से जिक्र किया आपकी बेगम साहिबा
असल में बात है कि मैं अपनी लेट शादी की पहले तो मैं चाहता था इस्टेब्लिश हो जाऊँ तो फिर मैं इस्टेब्लिश हो गया तो फिर मुझे अल्सर हो गया फिर उसका ऑपरेशन हुआ तो दो साल में UCH में अमेरिकन अस्पताल में इलाज ऑपरेशन हुआ इलाज करा तो फिर दो तीन साल में आउट ऑफ टच रहा मैंने सोचा क्या शादी करनी है लेकिन अम्मा की ख्वाहिश थी कि मैं शादी करूँ वो मेरी बहनों की रो हर किसी दिनों एक नई लड़की ला के दिखा दी जिसको ना समझता हूँ जानता ना हूँ बहुत अच्छी तरह से मैं कैसे शादी करूँ तो
وہ سارے رشتے جو تھے وہ تو سب کی شادیاں ہوئی مجھ سے، شادی کے جن کے امکانات تھے مجھ سے، لیکن خیر مایوسی بھی ہوئی لڑکیوں کو باہر. تو پھر میں نے کہا ماؤں تو بہت چھوٹی ہے مجھ سے، چلے بیٹا کوئی نہیں تم، ہوتا ہے یہ ہمارے زمانے میں، یہ ہوتا تھا یہ ہوتا تھا. تو اس طرح ہماری ان کی شادی ہو گئی. ان کا ہمارا گھر مطلب اچھے گھر چھوڑ کے ان کا مالٹاؤ میں ہم رہ کر رہا کرتے
تھے.
اتنی پولائٹ، میں آپ کو بتاؤں اتنی نرم مزاج، اتنی ہمدرد پولائٹ ہے. یعنی میں میرے رشتے داروں کے بارے میں اسے کہتی ہوں فلاں کو آپ نے نہیں کیا اس کو ضرورت ہے، یہ اتنی نہ کبھی انہوں نے جھگڑا کیا مجھ سے، میں غصہ بہت کرتا تھا. یہ بعد میں مجھے شرمندگی بھی ہوتی ہے، یہ نہیں کہنے کہ ان پہ کرتا تھا. جیسے نوکر پر گرم کروں کیا کس طرح کے نوکر رکھے ہوئے ہیں تم نے، کیا کیا پلے ڈکا کے پھیر لی، پھر بعد میں نشا کرتا تھا اس کو، کوشش کرتا تھا. تو یعنی حقیقت یہ شیز این آئیڈیل وائف، میں نے اتنا کام کیا تو آپ بھی بتائیے کیسے کر سکتا ہے کوئی شادی شدہ آدمی.
شانوں سے زلفوں کو تو نے بکھیرا، نگاہوں پہ چھایا مہکتا اندھیرا. برا تو نہ مانے تو اے زلف والے، یہی آج سے ہے گھٹاؤں کا نام. اگر کوئی پوچھے بہاروں کا مطلب بتا دوں گا.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں اور ریڈیو آپ کی دنیا اور خبروں سے آگے کے تبصرے سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک ریڈیو آپ کی دنیا اردو voa.com پر براہ راست سنیے، اور خبروں سے آگے روزانہ ہماری ویب سائٹ پر دیکھیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات، جب دل چاہے ریڈیو آپ کی دنیا اور خبروں سے آگے کی سرخیاں پڑھیے، دیکھیے اور سنیے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
اچھا افاقی صاحب، انہوں نے ایک بڑی دلچسپ بات کہی کہ آپ کا غصہ ہومیوپیتھ دوا کھا کے دور ہو گیا. تو بہت سے بیوی اور بہت سے میاں چاہتے ہوں گے کہ آپ بتائیں کہ وہ دوا کون سی تھی جس کے کھانے سے غصہ دور ہو گیا آپ کا.
وہ دوائی ہے، اس کا نام ہے اگنیشیا، ایک کالی ہارس اور اگنیشیا. تو یہ نہیں کہ میرا دور ہو گیا، لیکن مطلب یہ ہے کہ وہ یعنی میرے نظر ذرا تابو میں آ گیا.
اچھا اچھا،
سمجھے. تو رابطہ رابطہ بالکل دور تو نہیں ہوا. ابھی بھی میں اخبار میں، جب صاحب نے مجھے بہت کچھ کہا تو ہم نے فیملی میگزین نکالا، تو وہاں یہ غصہ آتا تھا. تو میں سارے دفتر میں آواز جاتی، نظام صاحب کے کمرے میں بھی جاتی تھی.
اچھا،
جب غصہ آتا ہے تو میں نہیں دیکھتا کہ کون سامنے کھڑا ہے.
مگر میں نے سنا ہے کہ دو ایسی ہستیاں ہیں جن پہ آپ کو کبھی غصہ نہیں آتا، اور وہ ہیں آپ کی دو بیٹیاں. صحیح ہے یہ بات؟
بیٹیوں سے بہت محبت ہے. جب یہ ہماری پہلی بیٹی ہوئی تو خیر وہ کوئی نام وغیرہ ملا، تو جب دوسری بچی بھی یہیں پر ہوئی تو وہ مائیاں جو ہوتی ہیں وہ بلکہ الٹا ہمدردی کرنی تھی کہ بیوی اللہ فکر نہ کرے، اللہ اور دے گا، بیٹا دے گا آپ کو. اچھا، مجھے کبھی بیٹے کی خواہش نہیں ہوئی، اور ڈبنا نے کبھی اظہار نہیں کیا نا. مجھے تو نہیں پتا کہ ان کو بیٹے کی کہ بیٹی کیوں یہ بیٹا کیوں نہ ہوا.
اچھا،
ان کو ہم نے بہت ڈانٹ سے پالا. اچھا، پھر جب ذرا بڑی ہوئی تو میں شوٹنگ کے لیے پاکستان سے باہر جاتا تھا، تو میں سب ساری فیملی کو ساتھ لے جاتا تھا. میں نے لبنا جاتی رہی، پھر نادیہ 5 سال کی ہوئی تو جاتی رہی، پھر پارو چھوٹی جو ہے وہ بڑی، تو اس کو میں چاہتا تھا کہ دیکھیں دنیا، یہ بھی دیکھیں اور خوش ہوں جو ان کی خوشی ہے.
تو یہ جو آپ کا پیار ہے اپنی بیٹیوں کے لیے، تو کہیں کسی کہانی میں، کسی فلم کی کہانی میں ریفلیکشن ہے اس کا؟ کوئی فلم آپ نے ایسی بنائی؟
اصل میں بیٹیوں سے اس طرح کی کوئی سبجیکٹ ہی نہیں ملا، ہمیں سوچا ہم نے نہیں بنایا. لیکن یہ کہ
میں آپ کو بتاؤں حقیقت یہ کہ میں سمجھتا ہوں بیٹی سے اچھی کوئی رحمت نہیں ہے دنیا میں, اور میں نے کبھی کمی محسوس نہیں کی, اور میں نے ان کو بچیوں کو مطلب ان کی ہر خواہش پوری کی. میں جیسے غلط کام کوئی ہوتا تو اس کو ہم نہیں کرتے تھے, وہ یہ کہتی تھی ہماری بیوی آپ نے دماغ خراب کر دیا, آپ نے کوئی بگاڑ دیا, میں نے کبھی کھا بھی نہیں. تو اب یہ بہت سی باتیں ماننی یہ نہیں چاہیے, ہم بچی ہو کیوں کیوں اس کا دل دوڑا جائے. مطلب پھر دیکھے نا پیرنٹس کا یہ خیال ہوتا ہے کہ بیٹی ہے تو شادی ہو جائے گی تو چلی جائے گی.
بیٹی کا رشتہ کبھی ختم نہیں ہوتا, چاہے اس کی شادی ہو جائے چاہے وہ خود ماں بن جائے.
ہاں حقیقت یہ, اب آج کل کے زمانے میں دیکھیے بیٹے آج کل یہاں سے جاتے ہیں وہ پلٹ کے خبر نہیں لیتے ماں باپ کی. اچھا وہ جو بیٹیاں ہیں وہ جہاں بھی بیٹھی, اب میں یہ بیمار ہوا ہوں پچھلے دنوں تو وہ اتنی پریشان تھی وہ نہیں, اس نے ڈاکٹر سے بات کی. اچھا تقریباً سارے ڈاکٹر تو میرے دوست ہیں, اتنی ہم نے بیماریاں اٹھائی ہیں تو ڈاکٹر سے بات کی. ڈاکٹر صاحب اس کی طرح ضروری ہے کہ آپ یہ ٹیسٹ لیں یہ کریں وہ کریں, نہ دیا نا. اور چھوٹی والی بھی ہے وہ بھی اس کا بھی یہی حال.
دیکھا آپ نے کہو بیٹی ہو ابو زندہ باد,
ابو زندہ باد, ابو زندہ باد,
ابو کی چمچیوں چلو اٹھو جاؤ یہاں سے.
میں یہ کہوں گی آپ سے کہ ہمارے سننے والوں کو آج بہت مایوسی ہوگی, کیونکہ ان کو بڑی حسرت تھی کہ وہ آپ جیسے اتنے اچھے ڈائریکٹر رائٹر سے بات کر سکیں. مگر میں یہ بھی چاہتی تھی کہ آپ کی طبیعت خراب ہے تو آپ کو آرام کرنے کا موقع مل سکے اور آپ آرام سے ریکارڈنگ کروا لیں. تو کچھ ہمارے سننے والوں کے لیے, وہ تمام لوگ جو دور دراز دیہاتوں گاؤں شہروں میں رہتے ہیں, آپ کی فلمیں دیکھتے ہیں, آپ سے محبت کرتے ہیں, ان کے لیے کچھ کہنا چاہیں گے آپ؟
دیکھیے میں ان سے, میں خود بھی بڑی قدر کرتا ہوں. جو فلم جو ہوتی ہے نا, یہ اس کی کامیابی ناکامی جو انہی لوگوں کے اوپر ہوتی ہے نا. اگر یہ ناپسند کریں تو آپ کو کوئی پوچھے نا, تو یہ پسند کرتے ہیں آپ سے پھر. اچھا پھر محبت کرتے ہیں. اور اتنی جب میں سڑک پر سے گزر رہا ہوں تو دکاندار ہاتھ جائے گا کر تعریف رفائی کا, بہت بہت اچھی فلم, بہت اچھی فلم. اور یہ اعتراض بھی کرتے ہیں, ایک قمیض میں جو ہم ہے تو ہم نے سبھیوں کو ساڑی پہنائی, اس کی نیا نیا کپڑا یہ آیا تھا نا جس پہ استری کی ضرورت نہیں.
نائلون,
نائلون.
کون سی فلم میں پہنائی تھی آپ نے نائلون کی ساڑی؟
کنیز فلم تھی نا
جی.
تو باہر وہ نواب نے جب وہ شادی کی تھی اسے پسند سے اپنی اس کے بیٹے نے سنتوش کمار نے جب وہ مر گیا تو یہ کنیز کی بیٹی تھی تو اس نے اس کو ساتھ ہی نکال دیا تو اس وقت یہ ایک بچے کی ماں بھی بننے والی خیر اس نے اس بچے کو پالا اور اس کہا کہ میں اس بچے کو پالوں گی نواب صاحب کہ وہ اتنی غریب تھی اس نے اس طرح پالا اس کو چکیاں چلا کے تو کہ نہیں آفاری صاحب وہ چکیاں چلاتی ہے وہ چھوٹے گھر میں رہتی ہے اتنی غریب عورت ہے تو اس نے نارنگی ساڑی پہنی نارنگ زمانے میں مہنگا تھا
اچھا
میں نے آیا تھا نا اچھا اب میں بڑا واقعی لاجواب ہو گیا مگر میں نے ان سے کہا کہ مجھے صاحب دیکھ بات یہ کہ ساڑی جو ہے نا اس کا فال اچھا ہوتا ہے تو کوئی ہاتھ لگا کے تو نہیں دیکھتا کہ کائے کی میں نے کہا پہلے آدمی جس نے یہ کہا ہے لیکن آج دیکھیں نا اگر میں اس کو سوتی ساڑی پہنا تھا تو وہ بات ہی نہ آتی نہیں یہ بات آپ صحیح کریں تو فون کر گیا کہ اور لڑکے ہماری فلم میں چلتی تھی نا تو زمانے تو فلم دیکھنے کا ایک رواج تھا کہ کالج کے لڑکے لڑکیاں پوری پوری آدھا آدھا سنیما ہال بک کرا لیتے اب مجھے پتا چل رہا ہے کہ بہت سے لوگ ہیں جو مجھے اس زمانے کے ہیں یا اس کے بعد کے جیسے میں نے محسود رعوف کا کہا آپ کے یہاں انفارمیشن سیکٹری تھے تو کہتے ہم تو آپ کی فلمیں دیکھا کرتے جب کالج میں تھے فلمیں دیکھنے کا اس زمانے میں ایک کلچر تھا
بالکل اور اب بھی ہو سکتا ہے اگر اچھی فلمیں بننے لگیں جیسی
اچھی فلمیں بنے تب نا
بالکل
یہ ہمارے پاس جو یہ اس طرح کے لوگ آ گئے نا بدماشوں کی فلمیں اور اسمگلر آ گئے تو انہوں نے آ کے تو ستیہ ناش مار دیا
بالکل
جو اچھے لوگ تھے وہ تو خود بخود ہی چھوڑ کے چلے گئے وہ ماحول دیکھیں نا فلم کے لیے ایک ماحول چاہیے جیسے آپ کو لکھنے کے لیے یا مصوری کے لیے ایک ماحول چاہیے نا
اور موجودہ دور میں ایک یہ بھی ضروری ہے جیسے بھارت میں یا امریکہ میں ہوا بالی ووڈ یا ہالی ووڈ کی ایک صنعت ہے یہ بڑی تو یہ اتنی اس میں اب ٹیکنیکل اتنی چیزیں آ گئی ہیں اور اتنی مہنگی چیزیں ہو گئی ہیں کہ اس کو ایک صنعت کا درجہ بھی ملنا چاہیے اس کے بغیر فلم آگے بڑھ نہیں سکتی انڈسٹری
دیکھیے ہمارے پاس تو ہم تو لڑتے لڑتے تھک گئے اپنی حکومت سے وہ بڑے احتجاج کیے کیا کچھ کیا انہوں نے آج تک فلم کو اس زمانے میں جب اتنی بڑی انڈسٹری تھی اور انڈیا کی یعنی ہم ان کی پائی کی فلمیں بناتے تھے انہوں نے انڈسٹری کا درجہ نہیں دیا تو اس میں یہ تھا کہ انڈسٹری میں آپ کو بڑی ڈیوٹی وغیرہ بھی آسانی ہو جاتی ہے لانے میں اکوپمنٹ لے آ سکتے ہیں آپ جو ادروائز بہت زیادہ ڈیوٹیز ہوتی ہیں
جی
گورنمنٹ ہماری گورنمنٹ نے کبھی بھی جو حکمران رہے ہیں جو بھی انہیں کوئی ذوق لطیف نہیں تھا اور فلم تو وہ اس کو تو بالکل بیکار چیز سمجھتے تھے
آفاقی صاحب اتنا آپ کے ساتھ باتیں کر کے اچھا لگ رہا ہے کہ مجھے یہ اندازہ نہیں ہو رہا کہ ایک گھنٹہ گزر گیا آپ سے باتیں کرتے ہوئے اور میں نے
ایک گھنٹہ گزر گیا
جی ہاں اور میں نے آپ کو بہت تھکا دیا لیکن اب میں آپ سے یہ وعدہ لوں گی کہ جب آپ کی طبیعت تھوڑی بحال ہو جائے گی تو ایک پروگرام پھر ہم لائیو کریں گے تاکہ ہمارے کالرز بھی آپ سے باتیں کر سکیں اور باتیں پوچھ سکیں ٹھیک ہے
جی بالکل ضرور
بہت بہت شکریہ
مجھے جہاں جب مجھے باہر سے کالز آتی ہیں نا
جی
دنیا کے ہر حصے سے میری کالز آتی ہیں
اچھا
وہ جو جنہوں نے فلم دیکھی ہے یا میرا لکھا ہوا پڑا ہے تو وہ بڑی محبت کرتے ہیں وہ ابھی تک پتہ نہیں کیا بات ہے
بات تو صرف یہ ہے کہ آپ کی تمام کاوشیں موجود ہیں اور یہ یوٹیوب وغیرہ کا ایک فائدہ یہ ہے کہ باہر کے لوگ بڑی آسانی سے پرانی فلمیں دیکھ لیتے ہیں یہاں بہت سے لوگ یوٹیوب پرانی بلیک اینڈ وائٹ فلمیں میں کلپس نکالتی ہوں تو مجھے اتنی پرانی پرانی چیزیں نظر آتی ہیں تو بڑی مجھے خوشی ہوتی ہے اور بہت اچھا لگتا ہے بہت شکریہ آپ کا
آپ کا بہت شکریہ آپ نے اتنی دیر
نہیں آپ نے مجھے وقت دیا یہ تو ہمارے لیے عزت کی بات ہے کہ آپ نے ہمیں اتنا وقت دیا تو خدا حافظ آپ کو
خدا حافظ
ایسا نہ کہو بیٹے ایسا نہ کہو تم مجھے چھوڑ کر نہ جانا تمہارے بغیر ابو کیسے رہیں گے
آپ کے پاس تو سب ہوں گے ابو مگر میرے پاس تو کوئی نہیں ہوگا مجھے تو اکیلا ہی جانا پڑے گا
ایسے میں اکیلا نہیں جانے دوں گا بیٹے نہیں جانے دوں گا
ابو میں نے تو آپ سے کبھی کچھ نہیں مانگا میری ایک بات مانیں گے
ابو کی جان بھی تو پروان ہے بیٹے
ابو مجھے وہ گانا سنا دیجیے